کلچر کے حوالے سے جس میں ہم سب مل کر جمع ہوتے ہیں. پلان یہ ہے کہ اس دفعہ انہیں آج کے دن انشاءاللہ دعا پر بات کریں گے, اور یہ کہ دعاؤں کو کس طریقے سے اپنی زندگی میں داخل کیا جائے اور کم از کم کچھ معرفت کے ساتھ. اگلی دفعہ انشاءاللہ زیارات پہ گفتگو کریں گے, اور آخری جو ابھی یعنی کہ جو 10 کا میرا پلان تھا شروع میں انشاءاللہ جنوری میں, تو شروع میں جو میں نے بات کی تھی تربیت کے حوالے سے سورہ لقمان کی آیتوں کے ذیل میں, تو اس میں اس کے حوالے سے میں یہ چاہ رہا تھا کہ ایک پریزنٹیشن بنا کے آپ لوگوں کو دے دوں, کیونکہ مجھے اچھی طرح پتہ ہے آپ لوگوں نے سوال نہیں کیے, وہ آپ کی مرضی ہے, لیکن مجھے یہ بات اچھی طرح سے پتہ ہے کہ اس میں کافی چیزیں کلیئر نہیں ہوئی ہوں گی, کیونکہ جو ترتیب سورہ لقمان کی آیتوں میں بتائی گئی ہے وہ ہمارے جنرل کنسیپٹ سے بہت ہٹ کر ہے, کہ اس میں جیسے مثال کے طور پر شرک سے ابتدا ہونا کہ پہلا جملہ یا بنی لا تشرک باللہ کہ اس کی کیا سگنیفیکنس ہے, پھر اس کے بعد یہ کہ جب اولاد کو اخلاق سکھائیں تو اس میں خود پسندی سے سب سے پہلے دور کریں, یہ سب کیا چیزیں. انشاءاللہ اس کو میں چاہ رہا تھا کہ پریزنٹیشن اس کی بنا کے اس پہ ڈسکشن کر لیں, تو یہ ابھی پروگرام ہے. دعا کے حوالے سے میں آپ لوگوں کی خدمت میں ایک چیز عرض کر چکا ہوں کہ دعا کا معنی سمجھنا ہمارے لیے بہت ضروری ہے, اور وہ معنی میں نے آپ کی خدمت میں عرض کیا تھا کہ کبھی ہم کوئی چیز مانگتے ہیں جس میں ہم خدا کو یا امام اور رسول کو وسیلہ بناتے ہیں اپنی حاجت پورا کرنے کے لیے, اس کا نام, اس عمل کا نام دعا نہیں ہے بلکہ اس عمل کا نام کیا ہے, سوال. اور سوال کے بارے میں خدا نے کہا کہ وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ, کہ جب تجھ سے سوال کریں میرے بندے میرے بارے میں تو ان کو جواب دے دینا کہ پس میں ان سے قریب ہوں. لیکن یہ چیز ایگزیکٹلی دعا نہیں ہے, دعا ایک ایسا عمل ہے کہ جس کے حوالے سے خدا نے دعا کی قبولیت کا, جسے ہم یہ لفظ یقیناً ہمیں پتہ ہوگا, بلا فصل وعدہ کیا ہے. بلا فصل کا مطلب ہے کہ دعا ابھی ہوتی بھی نہیں اور قبول ہو جاتی ہے, ٹھیک ہے. لیکن ہمیں اس بات کو سمجھنا ضروری ہے کہ وہ دعا کیا چیز ہے کہ جو کیے جانے سے قبل قبول ہو جاتی ہے. تو اسی آیت نمبر 186 میں آپ کو جلدی جلدی تین آیتوں کا بس ریمائنڈر, میرے خیال میں تو ریمائنڈر ہی ہے, اور اس کے بعد جیسا ہم نے کہا کہ تھوڑا سا دعائیں مکارم الاخلاق اور روزانہ کی دعائیں ہیں اس کے بارے میں کچھ بات کریں گے انشاءاللہ. تو دعا کے حوالے سے کیا کہا گیا, اجیب و دعوت الداعی اذا دعانی, قبولیت پہلے آئی, جواب دینے کا ذکر پہلے آیا, اجیب و میں جواب دیتا ہوں, دعوت الداعی دعا کرنے والے کی دعا کو, کب, اذا دعانی جب وہ مجھے پکارے, جب وہ مجھ سے دعا کرے. یعنی سورہ بقرہ 186 جی. تو یعنی کہ دعا کیا چیز ہے. اچھا, دعا کے حوالے سے بھی میں ایک بات آپ کو اور عرض کروں کہ جب ہم خدا کو پکارتے ہیں, اس کو غور سے سنیے گا, شاید یہ ہم نے پہلے بات اس پہ نہیں کی, جب ہم خدا کو پکارتے ہیں تو پکارنے کے حوالے سے تین سٹیجز ہیں. جی, جب ہم خدا کو پکارتے ہیں تو پکارنے کے حوالے سے تین اسٹیجز ہیں. پہلی اسٹیج ہے منادات, منادات, میم نون الف دال الف پڑھتے, منادات. اس کے بعد اگلا مرحلہ ہے مناجات, اور تیسرا مرحلہ ہے سکوت. خدا کو پکارنے کے حوالے سے تین اسٹیجز ہیں, تین لیول. منادات کا تعلق ہے ندا سے. عربی زبان میں ندا کا مطلب ہوتا ہے کہ جب آپ کسی کو اس حالت میں پکاریں کہ آپ کے اور اس کے درمیان ایک فاصلہ موجود ہو, ایک ڈسٹنس پایا جاتا ہو. اور قرآن کریم نے بہت عجیب انداز سے اس لفظ کو یوز کیا ہے کہ فار ایگزامپل, جب حضرت یونس علیہ السلام अपनी कौम से निकल के गए और बज़ाहिर खुदा की रज़ा उसमें नहीं थी और खुदा ने उनको, मैं ये लफ्ज़ नहीं इस्तेमाल करने की जुरात कर सकता कि सज़ा, लेकिन हुक्म खुदा से मछली के पेट में चले गए। तो जब वहाँ से उन्होंने पुकारा है तो किस तरीके से पुकारा है? फनादा फिज़्ज़ुलुमात अन ला इलाहा इल्ला अंता सुभानक इन्नी कुंतु मिनज़्ज़ालिमीन। तो ये मुनादा जो है, निदा किस चीज़ की अलामत है? कि अभी फासला आ गया, ठीक है, यानी कि जब दूरी से पुकारा जाता है तो ये मुनादा। ऐसे ही जब हजरते नूह अलैहिस्सलाम के हवाले से बात हुई कि जब उन्होंने अपने बेटे के बारे में खुदा से सवाल किया था, उस वक्त भी लफ्ज निदा आया, यानी कि ये किस चीज को शो कर रहा है कि मुनादात जो है, यानी कि खुदा को पुकारना, ए अल्लाह, है वो हस्ती, ये किस बात का सबूत है कि अभी मैं अपने और उस हस्ती के दरमियान एक फासले को महसूस कर रहा हूँ, ठीक है, ये मुनादात है, या अल्लाह ये मुनादात है। इसके बाद अगला मरहला क्या होता है? अगला मरहला ये होता है कि जब आप किसी को अपने पहलू में पाएं, किसी को अपने बराबर बैठा हुआ पाएं, तो उसे अभी या करके तो नहीं पुकारेंगे, ओ भाई मेरी बात सुन लो, ऐसा तो नहीं पुकारेगी जो पहलू में बैठा हो। तो मुनाजात इज सिनोनिमस विद सरगोशी, खामोशी से, जो पहलू में बैठा हुआ होता है उसको आप खामोशी से बात करते हैं, आपको पता है कि वो बिल्कुल मेरे साथ है, मेरी मईयत में, जैसे इन्नल्लाह मअल्मुत्तकीन, इन्नल्लाह मअस्साबिरीन, इन्नल्लाह मअस्सादिकीन। तो यानी कि जब इंसान इस मेयार पे आ जाता है कि साबिर हो जाता है, सादिक हो जाता है, मुत्तकी हो जाता है, ये क्वालिटीज़ उसमें पैदा हो जाती हैं, तो वो खुदा को किस तरीके से पहचान रहा होता है कि खुदा मेरी मईयत में है, खुदा मेरे बराबर है, खुदा को पुकारने के लिए मुझे चीखने चिल्लाने की ज़रूरत नहीं है, ये खड़ा हो के, बल्कि उसको खामोशी के साथ, कि जैसे जिक्र के हवाले से मैंने आपको आयत सुनाई थी सूरह आराफ की 205 कि वज़्कुर रब्बका फी नफ्सिका तज़र्रुअन व खुफ़िया। इसको क्या कहेंगे आप? मुनाजात। मुनादात से निकलकर हम किस लेवल पर आ गए खुदा को पुकारने के लिए? मुनाजात, कि अब हम उसे अपने साथ महसूस करते हैं, अपनी मईयत में, लेकिन मईयत में कौन महसूस करेगा? जैसे मैंने सिफात बताई कि जो मुत्तकी होगा, जो साबिर होगा, जिसमें सिफत सिद्ध सदाकत पाई जाएगी। इससे अगला मरहला जो औलिया खुदा का मरहला है, वो ये है कि वो खुदा के नूर को अपने अंदर पाते हैं, ये नहीं कि कोई बराबर है, कोई मेरे साथ साथ है, कोई मेरी मईयत में, कोई मेरी हमराही में, नहीं, बल्कि एक हकीकत है जिसकी नूरानियत मेरे अंदर पाई जाती है। जब वो इस जगह तक पहुंच जाते हैं तो खुदा को पुकारने के हवाले से दिल बेदार हो जाता है, जबान खामोश हो जाती है, यानी कि ये उनकी हकीकत पुकार है या बुलाना है खुदा को। इसे कहते हैं मरहला सुकूत, कि दिल हर वक्त जिक्र खुदा में मशगूल है, यानी याद खुदा में मशगूल है, किसी वक्त भी उस हस्ती के क़ुर्बत से दूरी महसूस नहीं करता, दूर नहीं होता, तो उसे इस बात की ज़रूरत नहीं है कि वो अपनी ज़बान को बाकायदा हरकत दे। तो बहरहाल ये दुआ के और उसके मराहल हैं, लेकिन ऑब्वियसली हम अभी पहले मरहले पर ही, कि जिसमें हम अपने और खुदा के दरमियान एक फासले को महसूस करते हैं और उसे पुकारते हैं, कि लेकिन पुकारना कम अज़ कम किस एतबार से हो? कि पुकारना इस एतबार से ना हो कि हम खुदा को वसीला बनाएं दुनियावी हाजात पूरी करने का, ये बहुत लो लेवल है, बहुत लो लेवल है ये खुदा को पुकारना, बल्कि हम कम से कम खुदा को इस नियत के साथ पुकारें कि खुदा हमें अपना तकर्रुब अता करे, अपनी मोहब्बत दे, अपनी तरफ हमें आने के लिए मौका फराहम करे, अपनी तरफ आगे बढ़ने का, इस नियत से खुदा को पुकारें। तो ये फिर हकीकी दुआ है। दुआ के हवाले से वो जुमला, इस पर भी जैसे मैं मेरे ख्याल में तो मैं ये जिक्र कर चुका हूँ उसका, कि अम्मा युजीबुल मुद्दर, इसमें फिर अगर आप गौर करेंगे कहाँ पर मिलेगा आपको ये आयत, आयत कहाँ पर है इसके हवाले से हमें? ये सूरह नमल में है और जहाँ से 21वां पारा शुरू होता है, 21वें पारे का टाइटल है अम्मन खलक। तो ये अम्मन अम्मन करके काफ़ी सारी आयतें ऐसी हैं जो अम्मन से शुरू होती हैं, तो उसी में ये भी है अम्मन युजीबुल मुद्दर्रा इज़ा दअहु व यक्शिफ उस्सु। अच्छा, इसके तर्जुमा जो है अगर आप सही लफ्ज़ तर्जुमे का देखें तो इस तर्जुमे में क्या है, अम्मन युजीबुल मुद्दर्र, वो कौन है जो जवाब देता है या कबूल करता है मुज़्दर को, न कि मुज़्दर की दुआ को। इससे एक बहुत अजीब चीज़ जो मैंने आपकी खदमत में एक उसूल भी अर्ज़ किया था कि असल में बंदा कबूल होता है और बंदे की वजह से या उसके साथ उसके आमाल और ईमान जाते हैं और खुदा की बारगाह में शरफ़ कबूलियत पाते हैं। तो असल कबूलियत इंसान की होती है या रद्द इंसान होता है खुदा की बारगाह में, ना कि हम कहें कि जी नमाज कबूल हो गई है फिर से रोज़ा कबूल हो गया, बल्कि हम कबूल हो जाएंगे तो हर चीज़ कबूल हो जाएगी और अगर हम माज़ल्ला गैर मकबूल हैं तो फिर कोई चीज़ नहीं आगे जा सकती। तो अम्मन युजीबुल मुज़्ज़र, वो कौन है कि जो किसे कबूल करता है, मुज़्ज़र को। यानी इसका मतलब ये है कि अगर हम ये चाहते हैं कि खुदा की बारगाह में शरफ़ कबूलियत हासिल करें तो उसकी बुनियादी सिफत क्या है, हमें मुज़्ज़र होना चाहिए। मुज़्ज़र का मतलब समझते हैं, परेशान, बेचैन, जिसको किसी पल चैन ना रहो। जो इंसान, यानी सिर्फ ये हाजत की बात नहीं है, जो इंसान इस ज़िंदगी की मारिफत रखता है वो इस ज़िंदगी में किसी भी पल चैन से नहीं बैठ सकता। यानी कि जिसे ये अच्छे तरीके से समझ में आ जाए कि कब पता नहीं मौत मुझे आ ले, जिस वक्त मुझे मौत आए मुझे कोई ख़बर नहीं है कि मैं निजात याफ्ता लोगों में से हूँ या खुदा ना खास्ता तबाहाल इंसानों में से हूँ, वो कभी भी चैन से नहीं बैठ सकता। यानी जैसे मिसाल के तौर पर यही बात है कि आपको पता हो कि ये फायर है, जैसे आप लोग इस तजुर्बे से गुजर चुके हैं कि ये फायर लगी हुई है, बुश फायर अब 1 किलोमीटर दूर रह गई, आप बैठे रहेंगे घर में आराम से? या इसी तरीके से कि हाँ खुदा ना खास्ता जंग शुरू हो गई है, दुश्मन के जहाज़ आ गए हैं, बॉम्बिंग कर रहे हैं, हम सोते रहेंगे घर में लेटे? आखिरत के और कब्र के मसाइल इससे ज़्यादा शदीद हैं, ये हमेशा हमेशा की ज़िंदगी की प्रॉब्लम है। यानी यहाँ तो अगर कुछ भी हो जाए, खुदा ना खास्ता कोई आफत अर्जी इंसान को आ ले, तो दुनियावी ज़िंदगी रहेगी खाली, जिस्मानी ज़िंदगी ख़राब होगी, लेकिन कब्र के मामलात और आखिरत के मामलात इससे बहुत ज़्यादा सख्त हैं। तो हम इन तमाम चीज़ों की अगर मारिफत रखते हैं तो चैन से कैसे बैठेंगे? तो खुदा की बारगाह में कबूलियत का बुनियादी मेयार क्या है, मुज़्ज़र, कि जब तक ये दिल बेचैन नहीं होता, जब तक इसमें इज़्तिराब नहीं पैदा होता अपनी निजात के हवाले से, अपनी आखिरत के सबब से, खुदा की क़ुर्बत के हवाले से, कबूलियत नहीं आती। और मुज़्ज़र को खुदा कब कबूल करता है, इज़ा दअहु, दअहु का क्या मतलब है कि जब वो उसको पुकारे, न कि अपनी हाजत बयान करे। ये बिल्कुल रिवर्स है, ये इज़ा, जब वो क्या करे, दअहु, यानी जब वो खुदा को पुकारे, खुदा से दुआ करे, मुज़्ज़र हो और हालत इज़्तिरार में खुदा को याद करे, खुदा उस बंदे को कबूल कर लेता है। और जिस बंदे को खुदा कबूल कर लेता है उसकी सारी प्रॉब्लम सॉल्व हो जाती हैं, यानी ज़ाहिरी, बातिनी, दुनियावी, उखरवी सारी प्रॉब्लम सॉल्व कर देता है अल्लाह। ठीक है, ये दुआ का बुनियादी तौर से फार्मूला है। और तीसरी आयत जो इस हवाले से बहुत इंडिकेटिव है वो है सूरह मोमिन या सूरह गाफिर की आयत नंबर 60। वकाला रब्बुकुम उद्उनी अस्तजिब लकुम, और तुम्हारे रब ने ये कहा अद्उनी। देखिए हर जगह यही चीज़ है दुआ के साथ, किसी जगह किसी मकाम पर ये नहीं है कि अपनी हाजत तलब करो। अब इस बात पर गौर कर रहे हैं, किसी जगह ये नहीं है कि अपनी हाजतें मुझसे बयान करो, बल्कि क्या कहा जा रहा है, अदरूनी दहा हो इजा दहानी। यानी बेसिक फॉर्मूला यह है दुआ का कि जब इंसान खुदा को पुकार के उससे करीब हो जाता है उसके तमाम मसाइल हल हो जाते हैं। यह दुआ का फॉर्मूला है। दुआ का फॉर्मूला ये नहीं कि अपनी लंबी लंबी लिस्टें लेके खुदा के पास पहुंच जाओ। ये दुआ है, उदउनी मुझको पुकारो, अस्तजिब मैं कबूल करूंगा या इस्तेजाब करूंगा, लकुम तुम्हारे लिए। ठीक है, ये नहीं कि जैसे वो वही जो हम बात कर रहे थे रब्बुनल्लाह, जो मैंने अर्ज किया था ना कि ये बहुत बामारिफत जुमला है कि रब यानी जो मेरी जिंदगी के मसाइल हैं उन मसाइल को कौन सॉल्व कर सकता है, जो अल्लाह हो, यानी जिसके पास पूरी कुव्वत हो, पूरा इख्तियार हो, पूरा इख्तदार। तो जब आपको कोई भी मसला दरपेश है, कोई भी प्रॉब्लम है, जाहिरी है, बातिनी है, दुनियावी है, उखरवी है, बरज़खी है, कोई भी प्रॉब्लम है, उसका हल क्या है? उसका हल अपनी हाजत बयान करना नहीं है, उसका हल खुदा को पुकारना है। और फिर खुदा ये कह रहा है कि मैं तुमको कबूल कर लूँगा, मैं तुम्हारे लिए कबूल कर लूँगा, मैं तुम्हारे लिए, यानी कि जब आप सोर्स ऑफ एवरीथिंग, जब आप उसकी तरफ रुजू करेंगे तो ऑल प्रॉब्लम्स ऑफ योर लाइफ दे विल बी सॉल्व। तो ये दुआ का बेसिक कंसेप्ट है, बुनियादी फार्मूला। और फिर उसके बाद अगला टुकड़ा इसमें बहुत अजीब है कि इन्नल्लज़ीना यस्तकबिरूना अन इबादती, कि वो लोग जो इस्तकबार करते हैं मेरी इबादत से, यानी इसका मतलब है कि खुदा को पुकारना हकीकी इबादत है, खुदा को याद करना ये हकीकी इबादत है। जो लोग इसके मुकाबले में अपने को बड़ा समझते हैं, जो लोग इसके मुकाबले में अपने आप को बड़ा बनाते हैं, वो जहन्नम में जलील करके दाखिल कर दिए जाएंगे। तो दुआ और इबादत सिनोनिमस, यानी हकीकी इबादत खुदा को पुकारना दुआ। अच्छा, अब इसके बाद ये दुआ का एक बेसिक आइडिया था, और फिर मैं जो बात चाह रहा था दुआ मकारिम अल अखलाक को, हमने आपसे कहा था आप लोगों में से आप लोग सुनाएंगे कुछ ना कुछ उसके जुमले जो आपको अच्छे लगे हों, पांच पांच, शुरू के पांच जुमले मैं पढ़ देता हूँ जहाँ से दुआ मकारिम अल अखलाक शुरू हो रही है, और उसके अंदर जो एक बहुत अहम तरीन मैसेज है, अहम तरीन मैसेज है इन द बिगिनिंग, शुरू के पांच जुमलों में, उस तरफ थोड़ा सा तवज्जो दिला दूँ, फिर आप लोग भी मुझे बताएं। और इंशाल्लाह मेरा जो नियत थी कि जो रोज़ाना की दुआएं हैं मैं उसकी फरमाइश आपसे ख़ास तौर से करूँ और उनके कुछ फ़िक्रात की तशरीह करूँ इंशाल्लाह। तो दुआ मकारिम अल अखलाक का जो पहले पांच जुमले हैं कि अल्लाहुम्मा सल्लि अला मुहम्मदिन व आलिही व बल्लिग ईमानी अकमलल ईमान। क्या मतलब हुआ बल्लिग, यानी बालिग कर दे, पहुंचा दे ईमानी मेरे ईमान को, अकमलल ईमान। अकमल किसे कहते हैं?
सुपरलेटिव,
जो सबसे ज्यादा कामिल हो, जो सबसे ज्यादा कामिल हो। और कामिल किसे कहते हैं?
जो कमाल तक पहुंच चुका
हो। कामिल उसे कहते हैं कि जिसमें ऐब ना पाया जाए, ऐब ना पाया जाए,
कंप्लीट,
यानी क्वालिटी और क्वांटिटी दोनों के अतबार से, कि जितने अज्जा हैं ईमान के वो भी पाए जाएं और जितने अज्जा मौजूद हैं उनमें खराबी ना मौजूद। वजअल यकीनी अफ़ज़लल यकीन, और मेरे यकीन को सबसे ज़्यादा फजीलत वाला यकीन करार दे। वन्तहे बनियती इला अहसनिन नियात, और इंतहा तक ले जा मेरी नियत को अहसन, यानी जो सबसे ज़्यादा हसीन, नियतों में सबसे ज़्यादा हसीन, उस नियत तक मेरी नियत को ले जा وَبِعَمَلِ إِلَىٰ أَحْسَنِ الْعَمَالِ. اور یہ چیز بھی میرا خیال ہے ہم اس پہ بات کر چکے ہیں کہ خدا کو حسن نیت اور حسن عمل چاہیے, ٹھیک ہے نا؟ یعنی اللہ کو کثرت عمل سے دلچسپی نہیں ہے, اللہ کو کس چیز سے دلچسپی ہے؟ حسن عمل سے دلچسپی. یعنی خدا یہ نہیں کہتا کہ بہت سارے اعمال کر کے میرے پاس آ جاؤ, خدا کہتا ہے کہ میرے جو کچھ میرے پاس لے کر آؤ وہ بیوٹیفل ہونا چاہیے, حسین ہونا چاہیے. اور حسین ہونے کے لیے ریکوائرمنٹس کیا ہیں کہ اس میں, یعنی حسن کا جو اپوزٹ ہے واقعی میں حسن یعنی خوبصورت, جس کے پھر یہ سیغے حسین احسن, حسن یعنی قبح. اور اگر آپ تھوڑا سا یاد کریں پچھلی دفعہ کی بات کو کہ جب ہم بات کر رہے تھے صدقات پر, صدقے والی آیتیں جو میں نے آپ کے سامنے پڑھی تھی سورہ بقرہ میں سے, تو صدقے والی آیتوں میں خدا نے کس چیز کو ریکمینڈ کیا ہے باقاعدہ؟ وَلَا تُبْطِلُوا الصَّدَقَاتِ بِالْمَنِّ وَالْأَذَى, اپنے صدقات کو باطل مت کرو احسان جتا کر یا جس کو دیا ہے اسے اذیت دے کر. یعنی اس کا مطلب یہ ہے کہ اگر کسی کی خدمت کی جائے اکرام کے ساتھ, یہ حسن ہے, اس پر احسان جتایا جائے یا اس کو اذیت دی جائے یہ قبح ہے, قبیح ہے. بات واضح ہو رہی؟ اور میں اس میں آیت اللہ جوادی عملی کے درس میں ایک چیز سن رہا تھا, اس میں انہوں نے اس کی تشریح کر رہے تھے کہ حضرت ابراہیم علیہ السلام کا واقعہ, کہ جب وہ, آپ کو بہت مشہور یاد ہوگا سورہ ہود میں بھی ہے سورہ حجر میں بھی ہے, کہ جب فرشتے انسانی شکل میں حضرت ابراہیم علیہ السلام کے پاس آئے تھے اور قوم لوط کے لیے عذاب کی خبر لے کر اور جناب اسحاق علیہ السلام کی خوشخبری لے کر, تو حضرت ابراہیم علیہ السلام کے بارے میں کہ وہ جا بعجل حنیز, جا بعجل حنیز کا مطلب ہے کہ وہ اس کے پاس لے کر گئے ایک بھنا ہوا تلا ہوا گوسالہ. اس میں انہوں نے کہا کہ جو عرفا ہیں وہ یہ بھی کہتے ہیں کہ مہمان کے اکرام میں ایک یہ چیز بھی شامل ہے کہ آپ کو جو مہمان نوازی کرنا ہے وہ مہمان نوازی لے کر اس کی خدمت میں جائیں, نہ کہ اس سے کہیں کہ آپ اٹھ کے یہاں پر آ جائیں. وہ جا اب عجل حنیز, یعنی کھانا کھلانے کے دو طریقے ہیں نا, کہ آپ کھانا مہیا کر کے ایک جگہ رکھیں آپ کہیں آپ اٹھ کے ادھر آ جائیے. لیکن کہ یہ جو بلند ترین معیار ہے جو نبی کا معیار ہے, کہ قرآن یہ نہیں کہہ رہا کہ وہ لے کر آئے اور ان سے کہا کہ آپ ادھر آ جائیے, بلکہ جو سامان فراہم کیا وہ لے جا کے ان کی خدمت میں رکھا. تو بہرحال کہنے کا مطلب کیا ہے, اسے ہم کہتے ہیں اکرام, جو سورہ والفجر میں بھی ہے. کیا ہے وہ آیت؟ یتیم کا اکرام نہیں کرتے. اکرام کا مطلب ہے کہ خدمت نہیں ہے, اس کا مطلب اس طریقے سے خدمت کی جائے کہ دوسرے کی عزت پر ذرہ برابر حرف نہ آئے, اس کو باعزت بنا کے خدمت کی جائے. دیکھیے یہ ہے احسن عمل, یہ وہ صدقہ ہے جو احسن ہے, یہ وہ عمل ہے جو احسن ہے. نیت کے حوالے سے قرآن کریم کی آیتوں میں ایک جملہ سورہ حشر میں خاص طور سے آیا ہے کہ جب انصار اور مہاجرین کا ذکر کیا تو اس میں انصار کے حوالے سے قرآن کریم نے دعا نقل کی ہے ان کی, ربنا لا تجعلنا فی قلوبنا غلا للذین آمنوا, کہ جب وہ ان کی خدمت کر رہے ہیں مہاجرین کی تو ساتھ ساتھ دعا کر رہے ہیں کہ اے خدا ہمارے دل میں مومنین کے بارے میں ذرہ برابر کوئی برا خیال نہ آنے دے. یہ اکرام ہے, اس چیز کو خدا نے کہا ہے انما المؤمنون اخوتون, ورنہ یہ نہیں کہ کسی کی خدمت کی اور اس کے بعد دس دفعہ اس کو جتا دیا یا اس کو اپنے سامنے چھوٹا سمجھنا شروع ہو گیا, ختم ہو گیا. یہ قب ہے, قبی ہے, ٹھیک ہے. تو امام علیہ السلام کے جو یہ جملے ہیں اس میں جو سب سے اہم ترین میسیج ہے ہمارے لیے وہ کیا ہے مکارم اخلاق کے حوالے سے, کہ آلویز اسپائر فار دا بیسٹ लेवल ऑफ ईमान यकीन नियत अमल। हमारा एक नॉर्मल रवैया क्या है, हमारा नॉर्मल रवैया है कि यार ये बहुत मुश्किल चीज़ें हैं, कौन इतनी दिक्कत करे कुरान समझने के लिए, रिवायतें पढ़ने के लिए, ये सब करने के लिए कौन इतनी मेहनत करे, कौन परेशान हो। लेकिन इमाम अलैहिस्सलाम का मैसेज आप देखें कि कौन सा ईमान मांग रहे हैं खुदा से, जो कामिल नहीं है अकमल है। इसी तरीके से किस यकीन का सवाल कर रहे हैं कि जो बाफजीलत नहीं है अफवल है। फर्क समझ रहे हैं ना कि बाफजीलत होना अलग चीज, अफवल जो उनमें सबसे बेहतर हो। इसी तरीके से उस नियत और अमल के बारे में सवाल कर रहे हैं जो फकत हसन और हसीन नहीं है बल्कि अहसन। तो ये एक बहुत क्लियर मैसेज है कि जो हमारा शिया है वो मुसलसल बेस्ट लेवल ऑफ ईमान और अमल और नियत और यकीन उसकी तरफ हरकत करता है। यानी वो हमारा शिया वो नहीं है कि जो एक मिनिमम लेवल को ले और बैठ जाए और कहे कि बस अब जन्नत हो गई, जन्नत पक्की हो गई, बस अब कुछ करने की ज़रूरत नहीं, अब दुनिया में लगे रहो। ठीक है, तो इस दुआ का इसीलिए नाम मकारिम अखलाक भी रखा गया है कि इमाम अलैहिस्सलाम ने इसमें अखलाक के हवाले से जो करीम है, करीमा, करीम का मतलब खुद यही है कि करीम उस बुलंदी को कहते हैं कि जिसमें कोई पस्ती ना पाई जाए। करीम का मतलब मेहरबान नहीं है, करीम यानी कि वो ऐसा बुलंद होना, इतना बुलंद होना कि जिसमें कोई खराबी ना पाई जाए, जिसमें कोई मीननेस ना हो। ठीक है, लेकिन जैसे जब कुरान को कुरान करीम कहा जाता है तो इसका ये मतलब है, जब रसूल को रसूल करीम कहा जाता है इसका ये मतलब है। तो ये यानी कि इस दुआ की, और तकरीबन तमाम दुआओं में, ये इस दुआ की कोई खास बात नहीं है, लेकिन तमाम दुआओं बुनियादी मैसेज यही है मासूम की तरफ से। और एक चीज़ मैं और आपकी खिदमत में अर्ज़ कर दूँ कि इमाम सज्जाद अलैहिस्सलाम के हवाले से भी ये बात ख़ास तौर से नज़र आती है हमें कि ज़ैनुल आबिदीन व सैयदुस साजिदीन और दुआ और ये सब, इसके अंदर ख़ुद इमाम अलैहिस्सलाम के इस कैरेक्टर के अंदर ख़ुद एक बहुत बड़ा मैसेज मौजूद है। और वो मैसेज क्या है कि अगर आप गौर करें तो इमाम अली अलैहिस्सलाम, इमाम हसन, इमाम हुसैन अलैहिस्सलाम, आप तीनों हजरात की और मासूमीन की जो बुनियादी एफर्ट आपको नज़र आती है वो एक बाकायदा हुकूमत इस्लामी का क़याम है। अगर आप इमाम अली को देखें, इमाम हसन, इमाम हुसैन, तीनों आइम्मा के ज़िंदगी में ये चीज़ मौजूद है कि जो आपकी एफर्ट है कि एक बाकायदा सही पैगंबर अकरम की तालीमात और क़ुरान के फरमुदात के मुताबिक हुकूमत इस्लामी कायम हो जाए। और लोगों ने इमाम अली अलैहिस्सलाम को बिट्रे करना शुरू किया और इमाम हुसैन पर आके हद कर दी। इन्हें हद किस तरीके से कर दी कि नवासे रसूल को ही कत्ल कर दिया और जैसा उनके हरम को वसीर कर दिया। हद है कि जिस हद तक मुस्लिम उम्मत गिर सकती थी गिर गई। यहाँ पर आके इस बात की हुज्जत तमाम हो गई कि अब हुकूमत इस्लामी का क़याम मुमकिन नहीं है। यानी कि जब एक चीज़ इतनी ज़्यादा ख़राब हो जाए, इतनी ज़्यादा मतलब अपनी करप्शन को प्रूव कर दे, तब आप वहाँ क्या, आप किस कस्म की हुकूमत आनी चाहिए। तो जिसे हम कहते हैं कि बैक टू द ड्राइंग बोर्ड, यानी ओरिजिनल उस पे जाना, अपनी हकीकत की तरफ पलटना, ये काम बाकी के तीन अइम्मा ने किया, चौथे पाँचवें और छठे इमाम। और इमाम सज्जाद अलैहिस्सलाम ने जब दुआ और मुनाजात और इबादत की तरफ तवज्जो दिलाई तो आपने इस बात को समझाया कि भाई ज़िंदगी की सबसे पहली चीज़ यही है, पहली सीढ़ी यही है, अपने रब से ताल्लुक पैदा करना, अपने रब से कनेक्ट होना स्टेज नंबर वन। किसी भी चीज़ की तरफ तुम बढ़ते हो, किसी भी फजीलत को हासिल करना चाहते हो, पहली स्टेज यही है। फिर इमाम बाकर अलैहिस्सलाम ने क्या चीज़ समझाई, उलूम, इल्म व मारिफत। इमाम सादिक अलैहिस्सलाम ने क्या चीज़ समझाई, मॉरल, मॉरल वैल्यूज। जब हम कहते हैं सादिक, यानी सादिक का मतलब बेसिकली सिर्फ सच बोलने वाला नहीं है, सादिक का मतलब है कि मॉरल वैल्यूज, अखलाकियात, अखलाकी अकदार का हामिल होना चाहिए। तो बात शुरू कहाँ से होती है? दुआ, मुनाजात और इबादत कनेक्ट टू अल्लाह, और कनेक्शन टू अल्लाह कैसे पॉसिबल है? इन चीज़ों के ज़रिए से पॉसिबल है। जब आप खुदा से कनेक्ट हो जाएं तो फिर उसके बाद क्या करें? इल्म और मारिफत की तरफ आएं, बेखबरी और जहालत की ज़िंदगी नहीं गुजारना है मुसलमान को। और जब इल्म और मारिफत से अपने आप को मुजय्यन कर रहे हों तो ये इल्म और मारिफत अगर अखलाकियात के साथ ना हो, हुस्न खुल्क के साथ ना हो, तो फसाद और तबाही फैलाने का सबब बनती है। ये तीन आइम्मा की बेसिक और बुनियादी टीचिंग्स हैं कि चार पाँच छः के चौथे पाँचवें और छठे इमाम। तो यानी कि जैसे शुरू के तीन मासूमीन अलैहिस्सलाम ने इस बेसिस पर कि पैगंबर अकरम ने दीन कामिल किया है, दीन पेश किया है, अब हुकूमत इस्लामी कायम करने का वक्त है, लेकिन जो लोग वहाँ पर मौजूद थे उन्होंने उस चीज़ को फेल कर दिया। उन्होंने ये बात साबित की कि हम बेसिक्स लेवल पर ही कुछ नहीं है। आप देखें कि इमाम हुसैन के साथ जो चीज़ हुई है उसमें यही बात साबित हुई ना कि ना उनके पास मारिफत है, ना उनके पास अखलाकी अकदार हैं, और ना उनके पास खुदा के साथ ताल्लुक और जो खुदा से मोहब्बत वाली कोई चीज़ पाई जाती है। और जैसा कि मैं एक बात अर्ज भी कर रहा था कि इमाम हुसैन अलैहिस्सलाम के जो जिहाद है उसका एक सबसे अजीब पहलू ये कि उस जिहाद ने पूरी उम्मत मुस्लिमा को एड्रेस किया। कैसे? बात शुरू हुई मदीने से जो कि मरकज़ था। मदीने में कोई शख्स ऐसा नहीं था कि जिसको ये चीज़ ना पता चली हो कि मसला क्या है। उसके बाद वो चीज़ उठ के चली गई मक्के, इमाम हुसैन अलैहिस्सलाम मक्के में तशरीफ़ ले गए, वहाँ सबको सारी चीज़ों का पता है। फिर उसके बाद आप तशरीफ़ ले गए इराक, इराक इस बात से बाखबर है कि क्या इशू है। और अगर आप कहें कि और नहीं पता, तो इमाम हुसैन के बाद जो काफिला कर शाम गया है तो शाम के पास भी सारी चीज़ें खुल चुकी हैं। यानी आप इस बात को, अजीब चीज़ को देखें कि ये इतने गहरे पहलू हैं कि जो हम कहते हैं ना, यानी कि बज़ाहिर हम इस पर गौर नहीं कर पाते कि इमाम हुसैन अलैहिस्सलाम ने अपने इस जिहाद के ज़रिए से पूरे आलम इस्लाम तक अपने मैसेज को पहुँचाया है, यानी कि जो उस वक्त जितना आलम इस्लाम था, और सब ने बाजमात बेहिसी और बेगैरती का मुजाहरा किया। तो इसके बाद अब इस बात की गुंजाइश नहीं रही कि यू प्रेस फॉर हुकूमत इस्लामी, क्योंकि हुकूमत इस्लामी के लिए एक बुनियाद चाहिए होती है जिस पर हुकूमत इस्लामी खड़ी होती है। हुकूमत इस्लामी खाली मुसलमानों की ज़ाहरी तादाद से नहीं बनती। तो इस हवाले से भी अगर आप इस बात को देखेंगे ना कि आप अगर अपने इवन घर को भी हुकूमत इस्लामी बनाना चाहते हैं, तो उसमें भी ये इमाम सज्जाद अलैहिस्सलाम के इस रोल को हमेशा जहन में रखें कि हुकूमत इस्लामी शुरू कहाँ से होती है? इसी इबादत और दुआ और मुनाजात से शुरू होती है, यानी ताल्लुक़ बख़ुदा से शुरू होती है। सही। तो दुआ, और बल्कि बहुत अच्छा लगा कि आप लोगों ने ख़ुद इस बात को बयान किया कि जैसे हज में या दूसरे अवकात में कि दुआ की जो सिग्निफिकेंस है, यानी कि सिग्निफिकेंस मींस प्रैक्टिकल सिग्निफिकेंस, और उसका असर, उसको हम माशाल्लाह महसूस कर रहे हैं, तो बहुत ही अच्छी और बहुत ही खुशी की बात है। क्योंकि असल चीज़ यही होती है कि जब कोई भी अमर जो है वो लफ्ज़ों की हद से निकल कर इंसान को फ़ील होना शुरू हो जाए। तो अब मैं आखिरी जो हमारा वो है कि उस तरफ थोड़ा थोड़ा सा मैं आपको इन दुआओं के हवाले से, जो रोज़ाना की दुआएं इमाम सज्जाद अलैहिस्सलाम, और इसमें अगर आपको मौका मिले ये रोज़ाना की दुआएं, और कभी कभी मफाती में 15 दुआएं और हैं इमाम सज्जाद अलैहिस्सलाम की। 15 दुआएं कौन सी हैं? मुनाजात उस शाकीन, मुनाजात उस साबरीन, या मुनाजात उल मुरीदीन, यानी मुख्तलिफ़ किस्म के जो खुदा से तौबा करने वालों की दुआ, खुदा से इस्तग़फ़ार करने वालों की दुआ, खुदा का इरादा करने वालों की दुआ, खुदा से पनाह मांगने वालों की दुआ, ये भी اسی میں ہی مفاتی میں موجود ہیں 15 دعائیں, اور زیادہ بڑی بڑی نہیں ہیں لیکن بہت خوبصورت ہیں. اس کو بھی موقع ملے تو, یعنی کہ کم از کم میں یہ کہہ رہا ہوں کہ کم از کم اتنی دعاؤں کو اپنے روٹین میں اور اپنی تلاوت میں شامل کریں فار دا منتھ, کہ ڈیلی دعا اور اس کے بعد جتنا موقع ملے تو ان 15 دعاؤں میں سے کوئی ایک دعا. یہ جو ہفتے کی دعائیں ہیں اس میں ایک بڑا عجیب سا ایک پیٹرن بنتا ہے جو مجھے محسوس ہوتا ہے, آپ بھی اس کو ایکسپلور کر سکتے ہیں, دیکھ سکتے ہیں. اور وہ اس طریقے سے ہے کہ گویا یہ دعائیں سیٹرڈے کے دن سے شروع ہوتی ہیں اور گریجولی اس کا لیول اپ ہوتا جاتا ہے. جنہیں جس طریقے سے بات کی جا رہی ہے خدا سے, گریجولی اس کا لیول اپ ہوتا جاتا ہے, یہاں تک کہ جمعے والے دن یہ بالکل پیک پہ آ جاتی ہے بات بات چیت. اس کو دیکھیے گا, اس پیٹرن کو ایکسپلور کیجیے گا. اور مجھے ایک چیز مطلب اس میں بہت عجیب سی لگتی ہے, وہ یہ ہے کہ جیسے شاید یہ 7 دن کی دعائیں جو ہیں یہ وہ 7 مراحل ہیں کہ جس میں انسان دنیا سے آخرت تک کا سفر طے کرتا ہے. بہرحال وہ ایک الگ ٹاپک ہے, ابھی اس پہ نہیں بات کرنا.
سارے اماموں سے جڑی ہوئی ہیں یہ دعائیں, جیسے ایک
سیٹرڈے کی دعائیں امام سے, وہ ایام الگ ہیں, وہ زیارتیں ہیں, وہ زیارتیں. اچھا تو پہلی دعا جو ہے سیٹرڈے کی وہ کہاں سے شروع ہوتی ہے؟ بسم اللہ کلمۃ المعتصمین ومقالۃ المتحرزین. اسم اللہ کے ساتھ یا اسم اللہ کے سبب سے, کہ اسم اللہ کیا ہے؟ جو معتصمین یعنی کہ جو پناہ چاہتے ہیں, پناہ میں آنا چاہتے ہیں, ان کا کلمہ ہے. جیسے ابھی میں نے آپ کی خدمت میں کیا عرض کیا تھا قرآن کی آیتوں سے, کہ آپ اگر کچھ بھی حاصل کرنا چاہتے ہیں تو آپ کو کیا کرنا ہوگا؟ حاجت بیان کرنے سے مسئلہ حل نہیں ہوتا. مسئلہ کس چیز سے حل ہوتا ہے؟ خدا کو پکارنے سے مسئلہ حل ہوتا ہے, خدا کے تقرب سے پرابلم سالو ہوتی ہیں, نہ کہ اپنی حاجتیں بیان کرنے. تو یہ پہلا ٹکڑا دیکھیں اس دعا میں امام علیہ السلام کیا فرما رہے ہیں کہ بسم اللہ, با یعنی کہ سبب اور وسیلہ, دا مینس, بائی دا مینس آف اسم اللہ, یعنی اسم اللہ کے وسیلے اور سبب سے. اور اسم اللہ کیا ہے؟ کلمۃ المعتصمین, جو پناہ چاہنے والوں کا کلمہ ہے. ومقالۃ المتحرزین, متحرزین کا مطلب یہ ہوتا ہے کہ وہ لوگ جو کسی سے خوف زدہ ہیں اور اس خوف سے اپنے کو نجات دلانا چاہ رہے ہیں, اس خوف سے بچنا چاہ رہے ہیں, ان کا قول ہے, ان کا مقالہ ہے. وَأَعُوذُ بِاللَّهِ تَعَالَى مِنْ جَوْرِ الْجَائِرِينَ وَكَيْدِ الْحَاسِدِينَ وَبَغْيِ الظَّالِمِينَ, اور میں پناہ طلب کرتا ہوں اللہ کے وسیلے سے, من جور الجائرین, جو ستم کرنے والے ہیں ان کے ستم سے, وکید الحاسدین, حسد کرنے والوں کے مکر و فریب سے, وبغی الظالمین, اور ظالموں کی بغاوت سے اور ظالموں کی سرکشی سے. یعنی آپ اس دنیا میں جو چیز سب سے پہلے مانگتے ہیں وہ کیا مانگتے ہیں اس دنیا کی زندگی میں؟ اس کو اس طریقے سے دیکھتے جائیے کہ جب اس دنیا کی زندگی میں سب سے پہلی چیز جو انسان کو مانگنی چاہیے وہ ان چیزوں سے پناہ ہے, کہ ہم جس زندگی میں ہیں یہاں پر کتنی چیزیں ایسی ہیں کہ جو مجھے نقصان پہنچا سکتی ہیں, اور کتنے معاملات ایسے ہیں کہ جو مجھے خوف زدہ کیے ہوئے, تو مجھے وہ پناہ چاہیے, مجھے اپنے خوف سے نجات چاہیے. لیکن میں اپنے پناہ کیسے حاصل کروں گا؟ بسم اللہ, جو مجھے پناہ دینے والا ہے, جو مجھے میرے خوف سے بچانے والا ہے, خوف زدہ چیزوں سے مجھے محفوظ رکھنے والا ہے, وہ کیا ہے؟ اسم اللہ. اور اگر میں استعاذہ طلب کر رہا ہوں، اعوذ باللہ، تو کس چیز سے پناہ مانگ رہا ہوں؟ خدا کے وسیلے سے کہ جو ستمگار ہیں ان کا ستم، جو حاسدین ہیں ان کا مکر و فریب، اور جو ظالمین ہیں ان کی سرکشی. ٹھیک ہے؟ یعنی آپ کو اس زندگی میں سے ہوشیار رہنا ہے، کبھی غافل نہیں ہوئیے گا. یہ خود امام علیہ السلام کی دعائیں کہ یہ ظالمین، حاسدین اور جائرین، یہ ہر وقت کی مصیبت ہے، اور ان کے ستم سے، ان کے شر سے آپ کو پناہ مانگنی ہے. اچھا، اعوذ باللہ بھی ایک بڑا عجیب سا لفظ ہے، اور اعوذ باللہ کے ساتھ ایک اور جملہ ہے کہ جو حضرت یوسف علیہ السلام کا قرآن کریم میں نقل کیا ہے، وہ بالا تر اعوذ باللہ سے، وہ ہے معاذ اللہ. کہ جب حضرت یوسف علیہ السلام نے وہ مصیبت کو دیکھا کہ جب وہ زلیخا نے دروازے بند کر دیے، تو انہوں نے کہا معاذ اللہ. اعوذ باللہ کا مطلب یہ ہوتا ہے کہ میں پناہ طلب کرتا ہوں اللہ کے وسیلے سے. معاذ اللہ کا مطلب یہ ہوتا ہے کہ اللہ ہی پناہ گاہ ہے. یعنی وہی جیسے میں آپ سے کہہ رہا تھا نا کہ لیول، کہ وہی منادات، مناجات اور پھر سکوت، کہ جو اولیاء خدا ہیں، جو بزرگان ہیں، وہ خدا کو اپنے اندر اس کی تجلی کو محسوس کرتے ہیں. حضرت یوسف علیہ السلام یہ نہیں کہہ رہے اعوذ باللہ، جیسے جو جناب مریم کا جملہ ہے اعوذ بالرحمن، نہیں، اعوذ باللہ نہیں، معاذ اللہ. یعنی خدا پناہ گاہ ہے، خدا کے وسیلے سے پناہ نہیں طلب کر رہا ہوں، بلکہ خدا ہی پناہ گاہ ہے. تو بہرحال، اچھا، اب آپ نے پہلی چیز زندگی میں کیا ہے، پہلی چیز زندگی میں کیا ہے، میں زیادہ اس پہ نہیں جا رہا، تھوڑا تھوڑا، جیسا میں نے کہا کہ تھوڑی تھوڑی تشریح. ہفتے کی دعا میں جو پہلی چیز سامنے آئی، پناہ. اس زندگی میں جس چیز کے ہم سب سے زیادہ محتاج ہیں وہ خدا کی پناہ ہے، اور خدا کے کا استعاذہ ہے خدا کی بارگاہ میں. ٹھیک ہے؟ کیونکہ امام حسین علیہ السلام کی دعا رفعہ کا ایک بہت عجیب جملہ ہے کہ اے میرے پروردگار، جتنی خرابیوں سے تو نے مجھے بچایا ہے اس زندگی میں، وہ بہت زیادہ ہیں بنسبت ان نعمتوں کے جو تو نے مجھے عطا فرمائے. بہت عجیب جملہ ہے. اگر یہ معرفت ہم حاصل کر لیں کہ خدا اس زندگی میں کتنی خرابیوں سے ہر دم ہم کو بچا رہا ہے، وہ ان نعمتوں سے بہت زیادہ ہیں کہ جو ہمیں مل رہی ہیں، کہ جس کا ایک اشارہ جو ہفتے کی دعا کے پہلے دن، پہلے جملوں میں ہو رہا ہے کہ مجھے اپنی پناہ میں رکھ، جن چیزوں سے میں خوف زدہ ہوں ان سے مجھے بچا لے، اور ظالمین اور جائرین اور حاسدین کے شر سے، ان کے مکر سے مجھے محفوظ فرما. ہمیں نہیں پتہ کہ کتنی بڑی مصیبتیں جن سے خدا ہمیں بچا رہا ہوتا ہے. اچھا، جب آپ نے پناہ مانگی، پناہ مانگنے کے بعد پھر کیا ہے؟ اتوار کی دعا، بسم اللہ الذی لا ارجو الا فضلہ ولا اخشى الا عدلہ. یہاں بھی بسم اللہ سے بات شروع ہو رہی ہے، لیکن اب وہ پناہ نہیں ہے، بلکہ کیا چیز ہے؟ اب امید فضل ہے. یعنی زندگی میں پہلا مرحلہ کیا ہے دعا میں؟ پناہ، حفاظت، حرز. دوسرا مرحلہ کیا ہے؟ ارجو، میں نہیں امید رکھتا الا فضلہ، مگر اس کے فضل کی. ولا اخشا، اور نہیں خشیت کرتا الا عدلہ، مگر اس کے عدل کا. یعنی کہ جب ہم زندگی گزارنے کے لیے آئیں تو کیسے زندگی گزرے؟ فضل خدا کی امید ہو اور عدالت خدا کی خشیت ہو. درست ہے نا؟ بات سمجھ رہے ہیں نا کہ اگر خدا نے کسی بھی مرحلے پر ہم سے عدالت والا معاملہ کر لیا تو ہم کہیں کے نہیں رہیں گے. عدالت یعنی جسٹس. اگر ہم اس نظام زندگی میں جسٹلی ڈیل ہو گئے تو ہم کہیں کسی قابل نہیں بچیں گے. تو اب یعنی کہ پہلی چیز کیا ہے زندگی گزارنے میں؟ خدا سے پناہ طلب کرنا. دوسری چیز جب آپ اپنی لائف کو گزار رہے ہیں، ہاؤ ٹو اسپینڈ یور لائف؟ ارجو، امیدوار، فضل خدا کے اور سوائے اس کے کسی چیز کے نہیں. کیونکہ اگر آپ کو یاد ہو جو میں نے بالکل شروع میں سورہ طہٰ کے آخری آیتیں پڑھیں گی, اس میں یہی تھا کہ ان کو چھوڑ دو کہ جو ان کے پاس چیزیں ہیں ہم نے جو ان کو دی. جو اللہ کا رزق ہے وہ بہت بہتر اور باقی رہنے والا ہے. وَمَا عِندَ اللَّهِ هُوَ خَيْرٌ وَأَبْقَى. تو جو مومن حقیقی ہے وہ کس کی تلاش میں رہتا ہے؟ اس کے پیچھے نہیں بھاگتا کہ جو لوگ گناہ کر رہے ہیں, بلکہ جو مومن حقیقی ہے وہ کس کے امیدوار ہے؟ فضل خدا کا. جو خدا کے پاس رزق ہے ظاہری باطنی معنوی ہر اعتبار سے, اس کا امیدوار ہے. تو میں اپنی زندگی میں نہیں امیدوار مگر تیرے فضل کا, اور میں نہیں خشیت کرتا یعنی ڈر رکھتا خوفزدہ ہوتا مگر تیرے عدل سے. ولا اعتمد الا قوله, اور اعتماد نہیں کرتا مگر تیرے قول پر. ولا امسک الا بحبله, اور نہیں متمسک ہوتا مگر تیری حبل سے. اس میں آپ کو کیا ملا دوسری دعا میں؟ اپروچ آف لائف, زندگی کیسے گزارنا. تیسری دعا جو جب آپ پیر کی یا منڈے کی دعا پر آتے ہیں تو اس کے بعد کی دعاؤں میں امام علیہ السلام نے اقتدا کی ہے معارف توحید سے, اور یہ اس بات کا انڈیکیٹر ہے کہ انسان جب ایک باقاعدہ دینی زندگی میں آتا ہے تو سب سے پہلے کس چیز کو سمجھنا ہے؟ اسے توحید کو سمجھنا. اور پہلی دو دعاؤں میں گفتگو ہو رہی ہے بسم اللہ سے, یہاں پر گفتگو ہو رہی ہے الحمدللہ سے. یعنی اب آپ بسم اللہ کے مرحلے سے آگے بڑھ کے کہاں پہنچ گئے؟ الحمدللہ کے مرحلے پر, کہ خدا نے جب آپ کو وہ ابتدائی بنیادی ہدایت دے دی, پناہ دے دی, تو اب آپ اس مطلب معارف الہیہ کی طرف آ گئے. وہ کیا چیز ہے؟ الحمدللہ الذی لم یشہد احدا حین فطر السماوات والارض. حمد ہے اس اللہ کے لیے, لم یشہد, جس نے کسی کو گواہ نہیں بنایا, لم یشہد احدا حین فطر السماوات والارض, اس لمحے میں جب وہ آسمانوں اور زمین کی بنیاد رکھ رہا تھا. فطرا الگ چیز ہے, خلقہ الگ چیز ہے. فطرا یعنی بنیاد رکھنا, فطرتوں کو پیدا کرنا, خلقہ کے لفظ نہیں ہے. کہ جب وہ اللہ آسمانوں اور زمین کی بنیادوں کو پیدا کر رہا تھا, بنا رہا تھا, اس وقت کسی کو گواہ نہیں بنایا. اور پھر اس کے بعد یہ توحید کے معارف, کلت الالسن عنوایت صفتہ, زبانیں گونگی ہیں کہ اس کی صفت کی گہرائیوں کے بارے میں کھل سکیں. والعقول عن کنہ معرفتہ, اور عقلیں عاجز ہیں کہ اس کی معرفت کی گہرائی میں اتر جائیں. توحید, ٹھیک ہے. تیسرے مرحلے پر ہمیں کیا کرنا ہے؟ پہلا مرحلہ پناہ, دوسرا مرحلہ خدا کے فضل اور اس کی امید کے سائے میں زندگی بسر کرنا, ٹھیک ہے. خدا کے تیسرا مرحلہ کہ جب آپ کو یہ عافیت نصیب ہو گئی ہے معارف توحید, چوتھا مرحلہ کیا ہے؟ منگل کی دعا, الحمدللہ. پھر ابتدا حمد سے ہو رہی ہے, الحمدللہ والحمد حقہ کما یستحقہ حمدا کثیرا. اور یہاں پر امام علیہ السلام ایک نئے چیز کا اضافہ کرتے ہیں جو اس سے پہلے بات نہیں کی تھی. وہ کیا چیز ہے؟ اعوذ بہ من شر نفسی, ان النفس لامارۃ بالسوء الا ما رحم ربی. کہ جب انسان اس زندگی کے مرحلے میں آگے بڑھتا ہے تو سب سے بڑی مصیبت, اچھا اور اس جملے میں ایک اور بہت اہم بات ہے, ہم کہتے ہیں شیطان بہکاتا ہے. یہاں اس بات کو, اس جملے, اس دعا میں اس جملے کو پڑھیے. پہلا ہے اعوذ بہ من شر نفسی, اس کے بعد ہے وہ اعوذ بہ من شر شیطان, الذی یزیدنی ذنبا الی ذنبی. شیطان کون ہے؟ जो गुनाह पर गुनाह का इजाफा करता है, ना कि पहला गुनाह करता है। नफ्स की खराबी है कि जिसकी वजह से इंसान पहला गुनाह करता है, शैतान उसको एक्सप्लॉइट करता है और फिर मजीद वसवसे डालकर उसमें इजाफा करता है। तो अब जब हम इस जिंदगी के और हकीकत के रास्ते पर चल रहे हैं तो फिर किससे पनाह मांगनी है? यानी जायरीन की पनाह पहले मरहले पर, बैरूनी चीज़ों की पनाह की, ठीक है वो हमें ज़िंदगी का एक वहाँ से पूरा सेटअप मिल गया खुदा के फजल के साए में, हम इल्म और हकीकत और तौहीद और मारिफत की तरफ बढ़े। लेकिन अब उसमें जो मेन प्रॉब्लम है वो क्या है? खुद मेरा अपना नफ्स है। तो फिर उसके शर से पनाह, शैतान के शर से पनाह, कि शैतान मेरे नफ्स की खराबियों को एक्सप्लॉइट करता है। चौथा मरहला जो है वो लगता है कि अब यहाँ से रुखसत होना है। फिर आप चाह रहे हैं खत्म करना था?
नहीं, मैं आपका नाम बता रहा हूँ।
चौथा मरहला यानी जो बुध की वेडनेसडे की दुआ है, अल्हम्दुलिल्लाहिल्लज़ी जअलल्लैला लिबासन वन्नौमा सुबातन وَجَعَلَ النَّهَارَ نُشُورًا, حمد ہے اللہ کے لیے جس نے رات کو لباس بنایا, وَالنَّوْمَ سُبَاتًا, نیند کو سبات یعنی تعطیل قرار دیا, وَجَعَلَ النَّهَارَ نُشُورًا, اور دن کو قرار دیا کہ انسان اٹھے اور کام کرے۔ اس میں ایک اگلا ٹکڑا بہت عجیب ہے, لَكَ الْحَمْدُ ام بعثتنی من مرقدی, تیرے لیے حمد ہے کہ تو نے مجھے مبعوث کیا میرے مرقد سے, مرقد یعنی خوابگاہ, بیڈ روم, سونے کی جگہ, جس نے مجھے اٹھایا میری مرقد سے, ولو شئت جعلته سرمدا, اور اگر تو ایسا نہیں چاہتا تو میں ہمیشہ ہمیشہ کے لیے اس میں سوتا رہ جاتا۔ یہ اشارہ آگے کی طرف بھی ہو سکتا ہے, یعنی موت اور اس کے بعد اٹھایا جانا, یا موت اور برزخ میں بھی, لیکن بہرحال اب گفتگو جو ہے وہ اس سے آگے چلے گی کہ اب اس زندگی کے امور اور مراحل, اور پانچویں مرحلے پر جب ہم پہنچتے ہیں یوم خمیس یعنی جمعرات یا ویڈنسڈے, تو اب ایک زندگی کی کامیابی کے حوالے سے بات ہو رہی ہے۔ کیسے؟ الحمدللہ اذهب اللیل مظلما بقدرتی, کہ حمد ہے اس اللہ کے لیے جو تاریک رات کو اپنی قدرت سے لے گیا, یعنی میری زندگی کی تاریک رات ختم ہو گئی۔ جیسے جو مجھے اسے فیل ہوتا ہے کہ اب یعنی بدھ کی دعا میں تو ذکر ہے کہ جس مرقد سے اٹھایا وہ قبر ہے, کہ اگر خدا کا فضل نہیں ہوتا, خدا نہ اٹھائے اس موت کے مرحلے سے گزرنے کے بعد, تو انسان تعبت سوتا رہے, کون اس کو بیدار کرنے والا ہے۔ اور یہاں پر جب یوم خمیس یا جمعرات کی جب دعا کر رہے ہیں تو آپ فرما رہے ہیں الحمدللہ الذی اذهب اللیل مظلما, کہ یہ جو زندگی مادی کی تاریکی تھی یہ خدا لے گیا, ختم ہو گئی۔ وَجَاءَ بِالنَّهَارِ مُبْصِرًا بِرَحْمَتِهِ, اور لے آیا اس دن کو کہ مُبْصِرًا, کہ جو دیکھنے والی ہے, کہ جس میں انسان دیکھ سکتا ہے اس کی رحمت سے, وَقَسَانِ ضِيَاءَهُ, اور جس کی روشنی کو مجھے اڑھا دیا, وَأَنَا فِي نِعْمَتِهِ, اور میں اس کی نعمت میں ہوں۔ یعنی بظاہر ٹھیک ہے کہ یہ, لیکن آپ یہ لہجہ دیکھ رہے ہیں کس طریقے سے بات تبدیل ہوتی جا رہی ہے, کہ شاید یہ اس طرف اشارہ ہو کہ انسان جب ایک کامیاب زندگی گزارتا ہے تو کس طریقے سے کس جگہ تک پہنچ جاتا ہے کہ زندگی میں سے تاریکیاں ختم ہو جاتی ہیں اور گویا کہ اس نے نور کا لباس پہنا ہوا ہوتا ہے۔ کسانی, یہ کسا وہی ہے چادر, کسانی مجھے چادر اڑا دی, کس چیز کی؟ ویا آہو, اس کی روشنی کی, اس کی برائٹنس کی۔ تو یہ جمعرات کی دعا ہے, اور جمعہ جو ہے وہ یہ کہ الحمدللہ الاول, قبل الانشاء والاحیاء، کہ تعریف ہے اللہ کے لیے کہ جو اول ہے، کیسے اول ہے، کہ جب نہ کوئی چیز اگی تھی نہ زندہ تھی، اس سے پہلے اول ہے. انشاء یعنی ایک چیز کا اٹھنا، اگنا، گرو کرنا، احیاء زندہ ہونا، یعنی کہ بغیر کسی چیز کی گروتھ کے، بغیر کسی چیز کے اٹھنے کے، کسی کوپل کے پھوٹنے کے اور زندہ ہونے کے، وہ اس سے اول ہے، اس سے پہلے. والآخر بعد فناء الاشیاء، اور آخر ہے اشیاء کے فنا ہونے کے بعد. یہ نشانی خدا کی کب ہے؟ یوم قیامت. اور جیسے کہ جمعے کے بارے میں ہے بھی کہ جمعہ ہی کے دن سے جب وہ قیامت کا مرحلہ شروع ہوگا. بہر یہ تو ایک احتمالات ہیں، لیکن میں نے اس کو اس طریقے سے کہ ان دعاؤں پہ ایک بڑا عجیب سا پیٹرن بھی بنتا ہے کہ اب یہاں پر آپ فرماتے ہیں کہ لا ینسا من ذکرہ، خدا کیسا علیم ہے کہ جو اسے یاد رکھے اس کو نہیں بھولتا. ولا ینقص من شکرہ، جو اس کا شکر ادا کرے اس کے لیے کسی چیز کی کمی نہیں کرتا. ولا یخیب من دعاہ، جو اس کو پکارے اس کو مایوس نہیں کرتا، اس کو نا امید نہیں کرتا. ولا یقطع رجاء من رجاء، اور جو اس سے امید رکھے اس کی امید کو کبھی منقطع یعنی کٹ آف نہیں کرتا. تو دعاؤں کے حوالے سے بھی اگر ہم فقط اتنی ہی دعاؤں پر غور کر لیں اور انہی دعاؤں کی معرفت حاصل کر لیں تو یہ خزانہ ہے.
دعاؤں میں ایک تو پیٹرن آپ کے بتایا، اس میں نیچے جو ہے مطلب ہر دن کے حساب سے میں نے کہا کہ آپ فرائیڈے کو جیسے یہ تین چیزیں ہیں
جی، منگل، بدھ، جمعرات میں، کیونکہ منگل عربی میں فلافہ فلافہ تین، تو اس میں تین چیزیں مانگی گئی ہیں. بدھ اربع ہے، اس میں چار چیزوں کا سوال ہے. خمیس خمسہ پانچ ہے، اس میں پانچ چیزوں کا سوال ہے. اس طریقے سے یعنی بظاہر تو وہی ہے کہ ڈے، لیکن اس میں یہ جو دعائیں گرو کر رہی ہیں نا، تو یہ ہم خود اپنی زندگی کے حوالے سے اپنی پوری سٹیجز کو سمجھ سکتے ہیں کہ جو سکس اور سیون سٹیجز آف لائف ہیں وہ کیا ہیں اور کیسی ہونا چاہیے. یعنی سب سے پہلی سٹیج کے اس زندگی میں انسان کو پہلے مرحلے پر پناہ چاہیے، کہ پناہ ان چیزوں سے بھی، یعنی کہ جیسے میں آپ کو مثال دوں کہ ایک ٹریکٹر، کھیت میں کوئی کسان ٹریکٹر ہل چلا رہا ہے، اب وہ کوئی کسی بری نیت سے تھوڑی ہل چلا رہا ہے، لیکن اب اس زمین میں جتنے چوٹیوں کے بل ہوں گے اور جتنے کیڑے مکوڑے رہتے ہوں گے اور جتنے انہوں نے اپنا گھر بنایا ہوگا سب تباہ. تو اس سے پتہ یہ بات چلتی ہے کہ بہت سارے امور کائنات میں ایسے ہو رہے ہوتے ہیں کہ ہو رہے ہیں، لیکن اگر ہم بیچ میں آ گئے تو وہ چوٹی والا حال ہوگا، ہمیں خبر نہیں ہے. ہم سمجھ رہے ہیں کہ ہر چیز ہمارے کنٹرول میں ہے، ایسا بالکل نہیں ہے. اور سورہ رات کی آیتوں میں یہ خدا نے بیان کیا بھی ہے کہ خدا جو ہے وہ ان معاقبات یعنی ایسے انجام سے کہ جو برائی لے کر آئے، خدا مسلسل انسانوں کو بچا رہا ہوتا ہے. پناہ یعنی کہ وہ چیزیں، وہ خرابیاں جو ہم تک آ سکتی ہیں جس کی ہمیں خبر نہیں ہے، اس سے ہمیں اپنی پناہ میں رکھ. جتنی چیزوں کا خوف ہے، کس چیز کا خوف ہے، فار ایگزامپل صحت کا خوف ہے، جسمانیات کا خوف ہے، اپنے قریبی لوگوں کے کھو جانے کا خوف ہے، فار ایگزامپل اولاد کی خرابی کا خوف ہے، کتنی چیزیں جو مصیبت لگی ہوئی، ان اس سے ہمیں اپنی پناہ میں رکھ. پھر اس کے بعد ہم جس جگہ پہ زندگی بسر کر رہے ہیں، ہمارے ارد گرد لوگ پتہ نہیں کتنے حاسد ہیں، کتنے صاحبان شر ہیں، کتنے ظالم ہیں، پہلی چیز یہ پناہ ہے. پھر آگے فضل و امید خدا ہے، پھر اس کے بعد معرفت اور توحید ہے، پھر اس کے بعد اپنے نفس سے اور شیطان کے شر سے پناہ ہے. ان تمام مراحل سے انسان گزر کے کہاں چلا جائے گا؟ پھر اس کے بعد اگلے مرحلے میں، یعنی کہ جو اس مرقد سے اٹھنا، مرقد مادی سے اٹھنا، اور خدا کا انسان کو نورانیت کا لباس پہنا دینا. تو بہت خوبصورت ہے، یعنی کہ یہ جو سات دن کی دعائیں، ان کی بگننگ بہت خوبصورت ہے. پورا ایک سٹیجز آف لائف ہمیں سمجھ میں آتی ہیں کہ ہاؤ وی شوڈ پروگریس. कि किस तरीके से हम जिंदगी में आगे बढ़ें, कैसे खुदा से सवाल करें।
पहला दिन आपने कहा सैटरडे है
जी,
फ्राइडे नहीं है, फ्राइडे आखिरी,
फ्राइडे आखिरी।
तो सैटरडे एज इन सैटरडे या शबे सैटरडे,
फ्राइडे नाइट। वो आमतौर से मैं खाली कमरी हिसाब में यही होता है कि जो रात है उससे रात से लेकर मगरिब से मगरिब तक
जो जानते हैं कि उसमें भी फ्राइडे की जो है उसमें जैसे आप समा लेते हैं
हाँ जी हाँ। वो अगली दफ़ा इंशाल्लाह ज़ियारतों पे बात करेंगे। आप लोग को सुनाएंगे क्या ऑब्जर्व किया है क्या।
रिकॉर्ड करते हैं।